الحمد لله بنعمته تتم الصالحات لا حول ولا قوة إلا بالله. اللهم زدنا ولا تنقصنا واكرمنا ولا تهنا وآتنا ولا تحرمنا وأثرنا ولا تؤثر علينا وردنا ورد عنا. اللہ تعالیٰ ہمیں آج کے اس وقت کا بہترین استعمال کرنے والا بنائے. ہمارے اس کورس کا یہ لاسٹ ڈے ہے اور آخری دن ہمیشہ آخری پیپر کی طرح ہوتا ہے. ایکسائٹمنٹ بھی ہوتی ہے اور اداسی بھی ہوتی ہے. تو آئیے دیکھتے ہیں کہ آج ہمارے لیے اللہ تعالیٰ کی طرف سے کیا نصیحت ہے. نحمدہ و نصلی علی رسول الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی ربی یسر ولا تعسر وتمم بالخیر. بسم اللہ الرحمن الرحیم. والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. یہ ہے وہ سورت جس کو ہم تین دن سے کر رہے ہیں, یعنی آج ہمارا اس کورس کا تھرڈ ڈے ہے. اور میں نے آپ کو شروع میں کہہ دیا تھا کہ ہم اس کی صرف اتنی کو تفسیر اور اتنی ان ڈیپتھ میں جائیں گے جو تین دن میں اس موضوع کو سمجھنے میں مددگار ہو. اگر ہمیں اس سورت کو مکمل طور پہ سمجھنا ہے تو کم سے کم 30 دن چاہیے ایٹ لیسٹ. یعنی یہ ایک پورے مہینے کا کورس بنے پھر بھی ہم اس کا حق شاید نہ کر پائیں. لیکن جتنا ہم نے پڑھا, جو ہم نے سیکھا, اس میں سے پہلی آیت میں والعصر, پہلی آیت ختم, شروع بھی اور ختم بھی, زمانے کی قسم, اس نے ہمیں ایک سوچ دی کہ تمہارے پاس وقت کم ہے. جب ایک انسان کے پاس گنا چنا وقت ہوتا ہے نا تو انسان پھر اس کو ضائع نہیں کرتا. آپ دیکھیے کھلے پیسے ہوتے ہیں تو بہت فضول خرچی ہوتی ہے, چلو یہ بھی لے لو, پڑی رہے گی لے لیتے ہیں. لیکن اگر آپ کے پاس گنے ہوئے پیسے ہوں, بہت تھوڑے سے پیسے ہوں, تو آپ بہت سوچ کے خرچ کرتے ہیں. کسی بھی سفر میں یا کسی اور موقع پہ آپ نے اس کو آزمایا ہوگا. بالکل اسی طرح ہم سب کے لیے آج کی پہلی بات, اگر آپ نے میں نے وقت کی اہمیت نہ جانی تو ہم اپنا وقت بہت ضائع کریں گے. جو چیز بہت ہوتی ہے نا وہ ضائع بھی ہو جائے گا تو اٹس اوکے بہت ہے نا. آپ دیکھیے ہمارے کچن میں اکثر کھانا ضائع ہو جاتا ہے, اٹس اوکے, پیچھے فریج بھری پڑی ہے. چاول دھوتے ہوئے بہت سارے چاول صرف سنک میں گرا دیے جاتے ہیں کیونکہ بہت سے ہیں. لیکن اگر آپ دنان یا افریقہ کے کسی ایسے گاؤں کا تصور لائیے کہ جہاں ایک ایک دانے کے لیے لوگ ترس رہے ہیں, تو وہ کبھی بھی اس طرح ضائع نہیں کریں گے. بالکل اسی طرح جب ہم مال یا کھانا یا اور بھی چیزیں, جو چیز کثرت سے ہوگی اس کی بے قدری تو ہوگی. یہ مان لیجئے چاہے وہ آپ کے پاس کپڑے ہوں, چاہے زیورات ہوں, جوتے ہوں, تبھی کہتے ہیں نا کہ تھوڑی سی قلت ہی اچھی ہوتی ہے. بالکل اسی طرح سے اللہ سبحانہ تعالیٰ نے والعصر کہہ کر آپ کو مجھے بتا دیا کہ نچڑ گیا تمہارا وقت. ایک دفعہ اورنج یا لیمن میں سے جوس نکل آئے تو واپس نہیں جا سکتا. بالکل اسی طرح گیا وقت ہاتھ نہیں آتا. اور جب انسان کوشش بھی کرے, آپ اور میں, ہم جتنی مرضی کوشش کریں ہم وقت کے پہیے کو پیچھے نہیں کر سکتے. ہم صرف ایک دن بھی پیچھے نہیں جا سکتے. اب اس وقت 10:39 میں 10:39, ہم 9:39 پہ اپنی گھڑی کو نہیں لے جا سکتے. گھڑی چلے نہ چلے, اس کا سیل رک جائے, کچھ بھی ہو, لیکن ہماری زندگی کی گھڑی, دا ویل آف لائف از رننگ آفٹر. تو پہلی چیز یہ کہ تمہارا وقت رک نہیں سکتا. آپ کئی چیزوں کو روک لیتے ہیں. آپ کے پاس ایک ٹیپ ہے, ایک کولر ہے, اس میں پانی ہے, نیچے ٹیپ ہے, کھول دیجئے, بند کر لیجئے. آپ اس کے پانی کو کئی دن سیو کر سکتے ہیں. لیکن وقت ایک ایسا کولر ہے کہ جس کا پانی محفوظ نہیں کیا جا سکتا. جب گھڑیاں نہیں تھی تب بھی یہ اسی سپیڈ سے چل رہا تھا, اور آج چھوٹی چھوٹی چیزیں ایجاد ہو گئیں, ٹائم واچ آ گئی, یہ چل رہا ہے. تو اللہ سبحانہ وتعالیٰ فرماتے ہیں کہ والعصر, سوچو تمہارا زندگی کا وقت کتنا مختصر ہے اور تیزی سے گزرتا ہوا, اسپننگ ٹائم. آپ کو ساری تفصیلات لکھا دی, صرف میں آپ کو آج آخری آیت کا وہ چار پوائنٹس پہ لے کے آنا چاہتی ہوں جس کو آج ہم انشاءاللہ ایک ترتیب کے ساتھ سمجھنے کی کوشش کریں گے. تو والعصر کا جس کو یقین آ گیا, پھر یہ ہو نہیں سکتا کہ وہ ایمان لانے میں دیر کرے, عمل صالح میں دیر کرے, تواصی بالحق نہ کرے اور اپنے لیم ایکسکیوزز دیتا رہے. چھوٹی چھوٹی باتیں, عذر لنگ, یہ مجبوری, یہ مسئلہ, میرے پاس یہ ہے, میرے بچے ہیں, میرا گھر ہے, میرے فلاں ہیں, اور یہ اور وہ کر کرا کے ایک انسان ناممکن ہے کہ ایسا کام کرے. وہ کہے گا ایٹ اینی کاسٹ آئی ہیو ٹو. کبھی ایئرپورٹ پہ لوگوں کو ایمرجنسی میں دیکھا کریں, کوئی کاغذ نہیں ہے, کسی نے کہا کہ ایک ٹریولنگ کے لیے گئیں, اور وہ جب وہاں گئیں تو پتہ چلا کہ جو ویکسینیشن کا کارڈ تھا وہ گھر رہ گیا. ترلے کر لیے, منتیں کر لیں کہ میرے پاس पास है, मैंने करा लिया। उन्होंने कहा नहीं जाने देंगे, सामान पीछे कर दिया। घर से किसी को फौरन अर्जेंट भिजवाया और जाकर एक घंटे के अंदर जो टाइम था उसमें वो जाकर देकर फिर उनको जाने दिया। तो जो इमरजेंसी की कैफियत हम एयरपोर्ट्स में और सफर के दौरान देखते हैं उसको जहन में ले आइए कि ये जिंदगी हकीकत में एक सफर है और ये बहुत बड़ा सफर है जिसपे आप और मैं निकले हुए हैं। तो लिहाजा जब वलसर का यकीन आ जाता है तो इन्नल इंसान लफी खुसर, जमाने की कसम के इंसान खसारे में है। यूनिवर्सल ट्रेजेडी है ये पूरी दुनिया का एक इकट्ठा गम है। जैसे कोरोना पूरी दुनिया में आ गया ना, ठीक है तरतीब से आता रहा, कभी इधर से गया कभी उधर से, लेकिन आ गया। बहरहाल बिल्कुल इसी तरह से जहन में रखिएगा कि जब एक इंसान को यकीन आ जाता है कि मेरा वक्त रुकेगा नहीं, आई हैव टू डू। कभी आपने रेस देखी हो, टाइम होता है, स्टॉप वॉच चल रही है, एक खिलाड़ी भाग के चलता जाएगा, दौड़ता जाएगा, कोई रींगता जाए उसकी मर्जी है, बस चंद सेकंड बाद घड़ी रुक जानी है। तो वो अपनी पूरी कोशिश करेगा कि वो अपने आप को उसके मुताबिक कर सके। बिल्कुल जब एक इंसान अपने वर्क की वैल्यू को पहचान लेता है और ये है कि मैं इस्तेमाल करूं ना करूं ये तो जाना ही है, कोई टैप है उसमें से पानी तो गिर ही रहा है, नीचे बाल्टी रख लूं तो बेहतर है। बिल्कुल इसी तरह जब एक इंसान की ये कैफियत होती है तो उसके बाद फिर अल्लाह सुभान व तआला ने ग्रेट लॉस, हम दो दिन से लॉस पे बात कर रहे हैं, हम दो दिन पे खसारे पे बात कर रहे हैं, हम दो दिन पे अपने पिछले में आमनु से पहले की चीजों को देख रहे हैं। अब क्या होगा कि जिसको यकीन आ गया कि वलस इन्नल इंसान लफी खुसर इल्लज़ीना आमनु। यहां है जी वो चार नुकाती प्रोग्राम, फोर पॉइंट्स एजेंडा के, कैसे नुकसान को नफे में बदलो। और ये बात भी अब आपको याद हो चुकी होगी कि ये कोई बहुत हाई दर्जों की नेकियां नहीं बताई जा रही, इट्स ओनली पासिंग मार्क्स। खसारे से बचने के लिए और बैंकरप्सी से बचने के लिए द लीस्ट मिनिमम क्वालिटीज जो तुम्हें अपने अंदर अडॉप्ट करनी है, ये कोई बड़े मुजाहिदीन की बातें नहीं है, असाबिकून अलवलून मिनल मुहाजरीन अवल अंसार नहीं है, ये जन्नत के आला दर्जों की बात नहीं है, ये सिर्फ असहाबुल यमीन में दाखिल होने के लिए इल्लज़ीना आमनू। अब हम जरा तरतीब से आज कोशिश करूंगी, जो रैंडम बातें हो गई आज हम थोड़ा सा आमनू से शुरू करके देखेंगे कि ये कोई एक्सेप्शन नहीं है, यहाँ पिक एंड चूज नहीं है। ये ऐसी कि एक जगह पहुंचने के लिए चार सीढ़ियां, फोर स्टेप्स हैं, पहला लिया है तो दूसरा स्किप करके आप तीसरे पे नहीं जा सकते, काफी ऊंचा है, आप छलांग लगाएंगे गिर जाएंगे, दूसरा छोड़ दें तो चौथे पे चले जाएं, तीसरा छोड़ दें ना चला जाएं। तो पहली सिफत है ईमान लाना। अब ईमान लाने के बारे में मैं सिर्फ चंद आयतों के नंबर बोलूंगी, आप जो लिख सके लिखे, नहीं लिख सकते तो कोई बात नहीं, लेकिन याद रखिए कि कुरान पाक में ईमान लाने का तज़किरा महज जुबानी इकरार के लिए भी इस्तेमाल होता है और इस मानी में, यानी जस्ट आमनु मिन बिलीफ, कलमा पढ़ो ला इलाहा इल्लल्लाह, इन मानों में अगर आप देखें तो सूरत निसाब 137, मायदा 54, अनफाल 20-27, तौबा 38 और सूरत सफ आयत नंबर 2 है, लेकिन ये मानी लिमिटेड है। असल में ईमान कहते हैं सच्चे दिल से मानना और यकीन करना। डिक्शनरी में अगर आप लफ्ज ईमान को देखेंगे ना तो शक का एंटोनिम है, शक लफ्ज का ऑपोजिट ईमान होता है, सच्चे दिल से मानना यकीन करना। अरबी लुगत में आप देखें तो इसके मुख्तलिफ सिले होते हैं, सिला कहते हैं साथ जुड़ी हुई चीज, प्रेपोजिशंस, जैसे आप कहते हैं ना पुट ऑन पुट ऑफ, साइन इन साइन आउट, चेंज हो जाता है ना मनी। तो आमना के साथ जब लहू आता है, चंद एप्लीकेशन सिर्फ इंटरेस्ट के लिए लिखना चाहे तो लिख लें, जब डिक्शनरी में लफ्ज आमना के बाद लहू आ जाए तो इसके दो मानी है, लिखिए सद्दकहू, उसने उसकी तस्दीक की, ही वेरीफाइड इट, जैसे आप कहते हैं ना नोटिफाई करवाना, वेरिफिकेशन करवाना, उसका अप्रूव कराना। दूसरा मानी आता है वा तमदा अलै, एतमाद लफ्ज होते हैं ना वही सेंस है, वा तमदा, उसने उस पर एतमाद किया। दोबारा बोल देती हूँ, आमना के बाद जब लहू की प्रेपोजिशन या सिला लग जाए तो सद्दकहू और वा तमदा अलै, यानी उसने उसकी तस्दीक की। आप में से कोई आके कोई बात कहता है, मैं कहती हूँ ठीक किया आपने, तस्दीक कर दी। दूसरी बात है, आप में से कोई कहता है कि चलिए मैं आपको यहां से कहीं ले चलती हूँ, मेरे पास गाड़ी है, मैं एतमाद करके चल पड़ती हूँ। सेकंड फॉर्म लिखिए, जब आमना के बाद बी ही की प्रेपोजिशन लगती है तो इसका मानी क्या है, ऐकना बी ही, उसने उस पर यकीन किया। قرآن کس کو کہتا ہے؟ یہ تو ڈکشنری ہے، اس کو چھوڑ دیجئے. قرآن جس ایمان کو حقیقی ایمان کہتا ہے، چند آیتیں نوٹ کیجئے. پہلی آیتیں جو تھی وہ صرف ایمان، جسٹ وربل ایمان، اشہد اللہ الہ الا اللہ. آپ قرآن کی وہ آیتیں نوٹ کریں گے، آپ صرف نمبر، اور اگر آپ اپنے لیے اس کا ہوم ورک اور ایکٹیویٹی لینا چاہیں تو آپ پھر اس کو گھر جا کر ان کا خوبصورت سا ترجمہ اپنے ہاتھوں سے لکھیے اور اس پہ غور کیجئے. تو پہلی آیت سورہ حجرات 15، انما المؤمنون الذين آمنوا بالله ورسوله ثم لم يرتابوا. مومن تو حقیقت میں وہی ہیں جو اللہ اور اس کے رسول پر ایمان لائے اور پھر اس میں شک میں نہ پڑے. دعا کیجیے اللہ ہمیں ایسا ایمان دے دے. لا يرتد بھی، اللہ کے نبی کی دعاؤں میں بھی یہ دعا کہ اللہ میرے ایمان میں کبھی شک نہ آئے. دیکھیے، شک محبتوں کو کھا جاتا ہے، شک رشتوں کو توڑ دیتا ہے. آپ کو جتنی مرضی خوشبو آ رہی ہو اچھی، شک پڑ جائے کھانے میں زہر ہے، کھانے میں مکھی گری تھی کسی نے نکال دیا، کھانا بدبودار ہے، کچھ ہے، آپ چھوڑ دیں گے؟ ہم شک سے پاک ہے، تبھی تو ایک پائلٹ کے اوپر اعتماد کرتے ہوئے جہاز میں چلے جاتے ہیں. ڈاکٹر پہ یقین ہے، اسی لیے تو ہم پھر اس کے آگے لیٹ بھی جاتے ہیں، بیہوش بھی کر دیتا ہے، ہمارا پیٹ تک پھاڑ دیتا ہے. یقین ہے نا؟ تو شک سے پاک ایمان. دوسری آیت لیجئے، سورۃ حمیم سجدہ 30، ان الذین قالوا ربنا اللہ ثم استقاموا. جن لوگوں نے کہا کہ ہمارا رب اللہ ہے اور پھر وہ اس پر ڈٹ گئے. پہلی بات میں کیا پتا چلا؟ شک نہیں ہوگا اس ایمان میں. دوسری بات میں لکھیے، بندہ ڈٹ جاتا ہے. یہی اصل میں آج چار درجے جو ہم پڑھیں گے انشاءاللہ. تیسرا پوائنٹ لیجئے قرآن کا، سورۃ الانفال آیت 2، انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم. مومن تو حقیقت میں وہی ہیں، یعنی باقی نہیں مومن، چاہے نام مومن رکھ دیجئے، مومنہ رکھ دیں، نہیں، اصل مومن وہ ہیں کہ جب اللہ کا ذکر کیا جائے، وجلت قلوبهم، تو ان کے دل لرز جاتے ہیں، کانپنے لگتے ہیں، گوز بام ہونے لگتے ہیں ان کے. تو تیسری علامت آپ کو پتا چل گئی سچے ایمان کی، کہ اللہ کا ذکر سن کے بندہ ڈر جائے، ایسی ریلیکس نہ بیٹھا رہے، کوئی نہیں ہوتا، دیکھی جائے گی. ابھی کوئی کہہ دے نا بھائی پولیس آئی ہے تمہیں بلا رہی ہے، تو دیکھیے ذرا کیا ایمان ہوتا ہے دل کا. اور اگر اللہ بلاتا ہے حی علی الصلاح حی علی الفلاح، کہتے دیکھی جائے گی. یاد رکھیے، یہ جو ہمارا کسی بھی چیز کے بارے میں یقین ہوتا ہے نا کہ میں یہ کروں گا تو کامیاب ہو جاؤں گا، یہ ہمارا ایمان ہوتا ہے. ایک شخص ہے پاکستان یا انڈیا کے کسی دیہات میں رہتا ہے، اور اس کی خواہش ہے کہ وہ باہر کے ملک چلا جائے، اور اس کو لگتا ہے کہ میں یورپ چلا گیا تو بس میں تو پریوں کے دیش میں آ جاؤں گا. وہ اپنے اس ایمان کی قیمت کیسے دیتا ہے؟ گھر بیچتا ہے، بیوی کا زیور بیچتا ہے، کسی بھی ٹریول ایجنٹ کے ہاتھوں میں پڑتا ہے، پھر وہ اس کو جعلی ویزے پہ کسی بھی شپ میں سوار کرتا ہے. وہ ہو سکتا ہے اسپین یا پیرس کے گرد کسی سمندر میں گر جائے، لیکن وہ اپنے ایمان کی قیمت دے چکا ہوتا ہے. ہی ہیز دس فرم بلیف کہ میری کامیابی یورپ میں آنے میں. بس اس مثال کو لے لیجئے، ایک بندے کو یورپ آنے کا اتنا شوق ہے، اڑی چوٹی کا زور لگا دے، وہ اپنی ہر چیز کر لے، تو ایمان کیا ہے کہ میں نے مان لیا. میں تو ایک جملے میں کہہ دیتی ہوں کہ ایمان مان ہے، میرا اپنے رب پر مان ہے، اور مان میں تعلق ہوتا ہے. بچے کے اوپر ماں کو مان ہوتا ہے، شوہر پہ بیوی کو مان ہوتا ہے. جہاں تعلق نہیں، مان کہاں سے ہوگا؟ بھائی بہنوں پہ کتنا مان کرتی ہیں ہم، اپنی دوستوں میں، اپنے پیاروں میں، اپنے ساتھیوں کو جو ہر وقت مشکلوں میں ڈالتے ہیں، وہ ایک مان ہوتا ہے کہ یہ خوشی سے یہ کام کرے گا. دیکھنا کسی کو چھوڑو، یہ خوشی سے کرے گا. تو ایمان والے کو اللہ پر مان ہوتا ہے. نیکسٹ آیت لیجئے، سورۃ بقرہ 165، والذین آمنوا اشد حبا للہ. اور جو لوگ ایمان لائے ہیں وہ سب سے بڑھ کر اللہ سے محبت رکھتے ہیں. تو ایمان کیا ہے؟ اللہ سے محبت کا نام ہے. ففتھ پوائنٹ لیجئے، سورۃ نساء 65، فلا وربک لا یؤمنون حتی یحکموک فیما شجر بینہم ثم لا یجدوا فی انفسہم حرجم مما قضیت ویسلموا تسلیما. پس نہیں اے نبی صلی اللہ علیہ وسلم، تمہارے رب کی قسم، واحد مقام ہے قرآن کا جہاں اللہ اپنی قسم کھاتا ہے اور نبی کے رب کی کہہ کر، وہ ہرگز مومن نہیں ہے جب تک کہ اپنے باہمی اختلافات میں تمہیں فیصلہ کرنے والا نہ مان لے. پھر جو کچھ تم فیصلہ کرو اس پر اپنے دلوں میں بھی کوئی تنگی محسوس نہ کریں، بلکہ سر بسر تسلیم کر لے. تو کیا پتہ چلا ایمان کیا ہے؟ اللہ اور اس کے رسول کے فیصلوں کو دل کی خوشی بنا لینا، نو ریزینٹمنٹ، نتھنگ، نو فرکشن. بلکہ میں اس کو کہتی ہوں کہ اپنی چوائس بدل لو. ایمان کیا کہ آپ کی چوائس، اللہ کی چوائس، نبی کی چوائس کے بالکل 100% میچ کرنے لگتی ہے. आप देखिए, शादी होती है ना, शोहर बीवी की आदतों में फर्क होता है, ब्रॉटअप में फर्क है, सगे भाई बहनों में फर्क है, शोहर बीवी में क्यों नहीं होगा। अब अगर आपको उधर रहना है, आपका ईमान है कि मुझे इसी मर्द के साथ रहना है, 2-3 साल के बाद देखेंगे तो पता ही नहीं चलता क्या पसंद था क्या नहीं था। यही चीज मर्द भी करते हैं, भाई अब ये मिल गई है इसी के साथ रहना है, कुछ वो छोड़ता है कुछ वो छोड़ता है। और यूसलिमु तस्लीमा, शादी भी तभी निभती है जब अयुसलिमु तस्लीमा होता है, और ये असूल हर रिश्ते में होता है। तो अल्लाह और बंदे के बीच में रिफ्रिक्शन खत्म हो जाए, ये क्या मुसीबत है, ये सूद क्यों हराम है, ये पर्दा क्यों कर दिया, ये क्यों है, ये बड़ी मुश्किल है, ये 5 नमाजें क्यों है, ये रोजों की क्या मुश्किल थी और ये क्या था, ये सब खत्म होके एक चीज बन जाए, इसको आप ईमान कहते हैं। चलिए आगे चलिए, थर्ड पॉइंट ईमान से मुतल्लिक। कुरान पाक की कुछ आयात से हमें यह भी पता चलता है कि जुबानी इकरार ईमान का ये बिल्कुल डिफरेंट स्टोरी है और ईमान हकीकी एक बिल्कुल मुख्तलिफ कहानी है। निकाह करते हुए कबूल 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 कर दिया तो खत्म हो गई शादी, पूरी हो गई, निभ गई। नहीं, उस दिन तो औरत ने मर्द ने दोनों ने कन्फेस किया कि आज के बाद इसी जोड़े के साथ मैंने रहना है। अब वो जो कबूल है कबूल है कबूल है करवाया था तो उस कबूलियत की फिर गवाहियां देने में जिंदगियां नहीं खप जाती। एक लड़की कैसे औरत बन जाती है और एक नाजुक सी बीवी से एक 4 बच्चों की मां बन जाती है, वो उसी कबूलियत को निभाती है। इसी तरह से अशहदु अल्लाह इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह कहना इंसान का जुबानी इकरार है, और सारी जिंदगी इस कलमे के तकाजों को पूरा करना ये हकीकी ईमान है। और अल्लाह को आपसे मुझसे कौन सा ईमान मतलूब है? हकीकी। कोई शोहर नहीं चाहता कि मेरी बीवी नाम की बीवी हो, और कोई बीवी नहीं चाहती कि उसका शोहर सिर्फ नाम का शोहर हो। डमीज को क्या करना है आपने? कभी कभी तो इंसान फिर उसके बगैर ही रहना खुश रहता है, उसी को पसंद करता है। अब कुरान की वो आयत, बड़ी अहम आयत है जिसमें इन दोनों ईमानों को जमा किया गया। सोचिए जरा, चंद सेकंड रुकती हूँ, आपको पता है कि नहीं पता, जहन में लाइए। वो आयत जिसमें दोनों किस्म के ईमान जमा हो गए, या अय्युहल्लज़ीना आमनू आमिनू बिल्लाहि व रसूलिही, सूरत निसा 136। ऐ वो लोगों जो ईमान लाए हो, कौन सा? कानूनी ईमान, जुबानी ईमान, कौली ईमान, वर्बल ईमान, आमिनू बिल्ला, अब हकीकी ईमान भी ले आओ अल्लाह और उसके रसूल पे। तो इतनी बात से आपको पता चला कि ईमान कोई छोटी चीज नहीं है। ईमान एक दरियाफ्त है, ईमान एक हकीकत है, ईमान इतनी बड़ी चीज है कि जिसको आप अपने चंद लफ्जों में समेट ही नहीं सकते। असल में तो ये बंदे और रब के बीच का एक रिलेशन है, अकीदे से शुरू होकर इबादात पे पहुंचता है, फिर इबादात से ये मामलात पे आता है, वहां से अखलाकियात का हिस्सा बन के एक पूरा दरख्त बन जाता है। 4 फाउंडेशंस ऑफ इस्लाम, इस्लाम की 4 बुनियादें, पूरा कोर्स है हमारे पास अल्हम्दुलिल्लाह, के इस्लाम अकीदे से शुरू होता है, फिर उसके बाद इबादात भी इसमें आती हैं, और उसके बाद फिर मामलात और अखलाकियात। जुबानी कलामी ईमान को आप कुछ नहीं कह सकते, तो नेक्स्ट क्वेश्चन फिर लिखिए कि व्हाट कम्स इन ईमान। जब आप ये कहते हैं कि इल्लल्लज़ीना आमनू, तो क्या है आमनू? यानी क्या कि ये कोई फिगर है, ये कोई एक बात है बस जिसको आप कह रहे हैं कि जी ईमान ले आओ, क्या ले आओ? देखिए ना, आप किसी से कहते हैं सल्ली, नमाज पढ़ो, तो वो उठेगा, वजू करेगा, रुकू क़याम सजदा करके नमाज पढ़ लेगा। आप किसी से कहते हैं कि चलो उमरे पे जाते हैं, तो वो कई काम करेगा। जब आप किसी को ये कहते हैं कि आमनू या आमिनू, तो क्या करे? व्हाट कम्स इन ईमान, तो ईमान लाने से मुराद वो यामन तो बिल्लाही व कुतुबिही व रसुलिही व बिलकद्र खैरिही व शर्रिही मिन अल्लाह। बचपन से आपको नूरानी कायदों में एक ईमान मुजमल और एक ईमान मुफस्सल की बहस पढ़ाई गई होगी, वो सब कुछ इसमें आता है। ईमान जो है वो एक बीज है, और इस बीज से एक पूरा दरख्त जो है वो फूटता है। तो जब आप कहते हैं ईमान लाए, तो नंबर एक क्या क्या आएगा? अल्लाह को एक मानो। नंबर दो, उसके साथ कोई शरीक नहीं इस बात को मानो। नंबर थ्री, सिर्फ वही इबादत का मुस्तहिक है, यानी ही इज वर्दी ऑफ वर्शिप, इतात और बंदगी, यानी इय्याक नअबुदु में जो 3 चीजें हैं, इबादत, बंदगी और इतात, ये तीनों उसी की है। नंबर फाइव या नेक्स्ट पॉइंट, किस्मतें बनाने वाला और बिगाड़ने वाला अल्लाह ही है। 6th पॉइंट, बंदे को सिर्फ उसी से दुआ मांगनी चाहिए, यानी दुआओं को सुनने वाला या रिजेक्ट करने वाला सिर्फ वही है। अम्मई युजीबुल मुस्तर इजादा। नंबर 7, तवक्कुल सिर्फ उसी पे होगा। अलैहिस्सल्लाहु बिकाफ़िन अब्दा वमन यतवक्कल अलल्लाह फहुवा हस्बु हस्बुनल्लाह व नीमल वकील हस्बी अल्लाह ला इलाहा इल्ला हुवा। सारी आयतें जमा कर लें, तवक्कुल फिर उस पे। आप सारे मीन्स यूज करेंगे, आप कोशिशें भी करेंगे, लेकिन नतायज अपने रब पे छोड़ देंगे। नेक्स्ट पॉइंट, वही हुक्म देने वाला और वही मना करने वाला, यानी डूज एंड डोंट्स का इख्तियार सिर्फ रब को है। आप और मैं अपनी मर्जी से आज कोई नया डूस में से कोई चीज ऐड नहीं कर सकते और डोंट्स में से कुछ निकाल नहीं सकते, चाहे सदियां अगली से अगली गुजर जाए। नेक्स्ट पॉइंट क्या है, जब आप आम अनु कहते हैं, बंदे का फर्ज है कि उसके हुक्म की इताअत करे और जिस चीज से उसने मना किया है उससे रुक जाए। अगला पॉइंट कितने हो गए टोटल, नंबर जरूर लिखा करें। चलिए नाइन्थ पॉइंट लिखिए, अगली चीज जो आम अनु में आती है वो क्या है, कि वो सब कुछ देखने और सुनने वाला है। अल अलीम, अल बसीर और असमी है, और उसकी 99 सिफात अगर आप कम से कम भी कहते हैं, सबको मानना उसको, अल रकीब मानना, अल लतीफ मानना, अल खबीर मानना, अला कुल्ली शैइन कदीर मानना। फिर नेक्स्ट पॉइंट ये है कि उससे यानी अल्लाह वो हस्ती है जिससे इंसान का कोई फेल तो दरकुनार, कोई मकसद कोई नियत भी छुपी हुई नहीं, दिलों में झांकने वाला है, कोई काम बंदा करे उसको जानता है अल्लाह। ईमान का ये पहला मरहला पूरा जब होता है, यानी आप कह लीजिए कि अल्लाह को वैसा ही मानना जैसा कि वो है। सेकंड पॉइंट, आमनु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हैसियत से मोहम्मद बिन अब्दुल्लाह को अल्लाह का आखिरी नबी मानना, यानी आप अल्लाह के रसूल थे, अल्लाह के मामूर किए हुए थे, अपॉइंटेड थे अल्लाह के, हादी यानी राहबर भी थे और गाइड भी थे, और जिस चीज की भी तालीम आपने दी वो अल्लाह की तरफ से, यानी वमा यंते को अनिल हवा इन हुआ इल्ला वाही यूहा, कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी जो कुछ कहा है तो वो अल्लाह ने कहा। वमा आताकुम रसूलु फखुजूहु, सूरत हशर। वमा नहाकुम अन्हु फंतहु, यानी ये नहीं कह सकते कुरान में है तो मानेंगे, हदीस में तो नहीं मानेंगे। अच्छा, कुरान में है तो फर्ज है और हदीस में है तो सुन्नत है। आज मेरा अहले मेजॉरिटी को यही गलत फहमी है कि कोई बात हदीस में है तो सुन्नत है, इस ओके कर लो तो ठीक है, जब फर्ज तो नहीं ना। अच्छा, कुरान में किधर है फिर, कुरान में हो या हदीस में आपको क्या लगे। बात समझाने के लिए अल्लाह और उसके रसूल के लिए कोई मिसाल नहीं, बच्चे को एक हुक्म माँ दे दे या बाप दे दे, इसमें कोई बहस की बात है, माँ की भी माननी है बाप की भी माननी है। क्लैश करेंगे कि अम्मी ने मना कर दिया तो अब्बू से जाके इजाजत ले लेंगे, या अब्बू ने किसी चीज पे जरा सा कह लीजिए कि हाथ खींचा तो माँ के पास पहुंच जाएंगे, नहीं, एक ही बात है। ठीक है, ये बात समझ गए कि अल्लाह के नबी ने जो कुछ कहा वो अल्लाह के हुक्म से कहा और जिस चीज की तालीम दी वो अल्लाह की तरफ से है, और जिस तरह कुरान के हर हुक्म को मानना इस तरह नबी के भी हर फरमान को मानना। इसके बाद नेक्स्ट इसी की एक्सटेंशन है ईमान में, सिर्फ नबी सल्लम की रिसालत नहीं बल्कि आमंतु बिल्लाही व रसूलिही, रसूल जमा है, यानी ईमान बिल रसालत। इसमें नंबर एक ईमान बिल मलाइका, क्योंकि फरिश्ते भी रसूल ही हैं, उसको मलक कहते हैं, कह लीजिए कि रसूल मलक और एक रसूल बशर। तो जब ईमान बिल रिसाला आएगा ना तो उसमें फरिश्ते भी आएंगे और अंबिया भी आएंगे। थर्ड फेज, फिर आप थर्ड कैटेगरी में गए, पहले आप किस पे थे, अल्लाह पे, आमंतु बिल्ला, फिर व रसूली, थर्ड फेज है व कुतुबी ही, सारी किताबें इल्हामी किताबें जिसमें इस वक्त नंबर वन कुरान पाक है, इस पर ईमान लाना और इसकी हर बात पे ईमान लाना। ज़ालिकल किताबु ला रैबा फी हुदल्लिल मुत्तकीन, कल भी यही किताब हिदायत का जरिया थी, आज भी यही है, कल भी इसी किताब को मानने से मुसलमानों को इज्जत मिली थी, आज भी और क्यामत तक के लिए ऐसा ही होगा। और फिर इसमें हर हुक्म जो कुरान में आता है, फिर नेक्स्ट फेज, सिर्फ शॉर्ट कर रही हूँ, इशारा तो आपको मिल ही गया सोचने का। नेक्स्ट थिंग क्या होती है आमनु में, आखिरत को मानना, ईमान बिल आखिरा, क्यामत आएगी, मरने के बाद जियेंगे, फमन यामल मिसकाल ज़र्रतिन खैरन यरा और शर्रन यरा, यानी आखिरत का सिर्फ इल्म नहीं, आखिरत की यकीन दहानी, इस हैसियत से कि इंसान की मौजूदा जिंदगी पहली और आखिरी जिंदगी नहीं बल्कि मरने के बाद इंसान को दोबारा जिंदा होकर उठना है और अपनी सारी जिंदगी के आमाल का अल्लाह को हिसाब देना। तो गोया कि आप देखिए कि लफ्ज आम अनु में मुहासबे तक हर चीज आ गई। याद रखिए कि ईमान के अंदर ही पूरा अमल साले है, लिप सर्विस का नाम नहीं है ईमान, بلکہ ایمان کے اندر سب کچھ ہے, جیسے بیج کے اندر پورے درخت بننے کی ساری توانائی ہوتی ہے, پورا پوٹینشیل ہوتا ہے. ایمان کے بیج میں پورے اسلام پہ عمل کرنے کا پوٹینشیل ہے. ایمان نہیں ہوگا تو درخت ہی نہیں ہوگا نیکیوں کا. عمل صالح کہاں ہوگا, تواصی بالحق کہاں ہوگا, تواصی بالصبر کہاں ہوگا. تو انسان کا ایمان یہ ہے کہ وہ ایمان لائے کہ مرنے کے بعد بھی جزا اور سزا ہوگی. اور لکھئے کہ ایمان اخلاق اور سیرت اور کردار کے لیے ایک مضبوط اینٹ کی طرح. آپ ایک اینٹ رکھتے ہیں نا, تو اس کے ساتھ آپ اینٹ پہ اینٹ جوڑ کر ایک بہت بڑی عمارت بنا لیتے ہیں. بالکل یہ آپ کا میرا ایمان ہی ہے جو فیول ہے, جو میں نیکیوں کی گاڑی کو چلانے میں مدد دیتا ہے. یہ دن میں 5 بار نمازیں پڑھ کے مسجد میں جا کر ہم اپنے اندر ایمان کا فیول ڈالتے ہیں. مقصد نماز پڑھنا نہیں تھا, مقصد ایمان لا کر نیکیاں کرنی تھی. میں اکثر مثال دیتی ہوں کہ دو دوست, تین دوست کسی پیٹرول پمپ پہ ملتے ہیں, پوری ایک ہی جیسی سب کی گاڑیاں ہیں, ایک ہی ماڈل ہے, فل کر لیتے ہیں. اگلے مہینے پھر ملتے ہیں فرسٹ کو, سناؤ بھائی کیا ہوا. ایک کہتا ہے میں اس کے بعد آج ہی آیا ہوں, مجھے ضرورت ہی نہیں پڑی دوبارہ گاڑی میں پیٹرول ڈالنے کی. دوسرا کہے گا نہیں بھائی میں تو 15 دن بعد آیا تھا. تیسرا کہتا ہے ارے بھائی میں تو ہر ہفتے آتا رہا ہوں. فرق کس بات کا ہے؟ سمپل ہے, جس نے گاڑی کم چلائی اس کو پیٹرول ڈالنے کی کم ضرورت پڑی, جس نے زیادہ چلائی اس کو زیادہ پڑی, اور جس نے ہر ہفتے پیٹرول ڈلوایا اس نے گاڑی بہت چلائی. ایز اٹ از ہم جب دیکھتے ہیں صحابہ کو قرآن پڑھ کے اتنا مزہ آتا تھا, ان کا اور پڑھنے کو دل کرتا تھا. نماز پڑھتے تھے ان کا اور نمازیں لمبی کرنے کو دل کرتا تھا. کیوں؟ کہ وہ پہلی انرجی یوٹیلائز ہو رہی تھی. پیٹرول گاڑی میں سے نیچے جاتا جاتا ہے, ٹنکی کم ہوتی ہے, پھر کہتے ہیں جاؤ دوبارہ پیٹرول ڈال لو. تو پھر ایمان والے کے لیے مسجد جو ہے وہ ایک پیٹرول پمپ ہے, ایک گیس اسٹیشن ہے جہاں سے وہ ریفل کراتا ہے. تو مومن کو تھوڑے گھنٹوں کے بعد ویکنس فیل ہونے لگتی ہے, حی علی الصلاح حی علی الفلاح کی طرف جاتا ہے. اسی کامیابی کو آپ اس صورت میں ڈھونڈ رہے ہیں جو دن میں 5 نمازوں میں حی علی الفلاح کی کال کی صورت میں آپ کو مجھے دی جاتی ہے. وہ والعصر ان الانسان لفی خسر الا الذین آمنوا, اور اسے آگے دی جا رہی ہے. تو آپ ایک پاکیزہ زندگی کی عمارت قائم کرنا چاہتے ہیں, اپنی, اپنے بچوں کی, اپنے شوہروں کی, اپنے بھائی بہنوں کی, اپنی دوستوں کی, تو اس کے لیے ڈوز اینڈ ڈونٹس پہ عمل نہ کیجیے, سمجھانے بجھانے کی بات نہ کیجیے. آپ میں سے بھی کوئی کہہ رہا تھا کہ تھوڑی سی بات ہونی چاہیے کسی رسم پہ, کسی پہننے اوڑھنے پہ, کسی طور طریقے پہ. میں کہتی ہوں کہ نہیں, آمنو. دیکھیں کھانا کھا لیتے ہیں تو واک کرنے کو دل نہیں کرتا. کھانا کھاتی اکثر لوگ کہتے ہیں ذرا واک کر لو, نہیں تو کھانا سٹک ہو جائے گا. تو جو بندہ بھوکا ہوتا ہے اس کا واک کرنے کو دل ہی نہیں کرتا, وہ اس کو نکاہت ہوتی ہے. جب آپ اپنی اولادوں میں, اپنے شوہروں میں, اپنے بھائی بہنوں میں اور خود اپنے اندر ایمان کا پیٹرول یا ایمان کا فوڈ ڈال دیں گے تو پھر آپ کا بھاگنے کو دل کرے گا. اسی لیے صحابہ نیکیوں میں بھاگتے تھے, ففروا الی اللہ فاستبقوا الخیرات, وہ بھاگ بھاگ کے نیکیاں کرتے تھے. لیکن جہاں سرے سے یہ ایمان ہی نہ ہو, وہ انسان کی زندگی بظاہر دیکھنے میں کتنی ہی خوش نما کیوں نہ ہو, اکثر نان مسلم لوگوں کو دیکھ کر, ویسٹرنائزڈ ماحول کو دیکھ کر لوگ آہیں بھرتے ہیں. ہائے گورے, ہائے بلانٹ ہیئر, ہائے نیلی آنکھیں, ہائے ٹانگیں دیکھو ان کی کھلی, ہائے گاڑی دیکھو, ہائے ان کے ملک دیکھو, ان کی سڑکیں دیکھو. لکھ لیجئے ایک جملہ, جہاں ایمان نہیں ہوتا, جو دل ایمان سے خالی ہے وہ ایک بلب کے بغیر کا گھر ہے. اس کا حال ایک ایسے شپ کی طرح ہے, ایک ایسا بحری جہاز جس کا لنگر ہی نہیں ہے اور وہ موجوں کے ساتھ کبھی ادھر بہتا ہے کبھی ادھر بہتا ہے, اس کو قرار ہی نہیں ملتا. تو اس لیے وی نیڈ ٹو ورک آن آور ایمان. پھر ایمان اگر اتنی قیمتی چیز ہے تو ملتا کہاں سے؟ اسی ہستی کے بارے میں جاننے سے ملے گا. لکھیے نیکسٹ پوائنٹ, پھر ایمان کہاں سے ملے, کہاں سے خرید لاؤں, دنیا کے کس مال سے ملتا ہے, کس بازار سے یہ ایمان ملتا ہے؟ تو سب سے پہلے اسماء الحسنا, اللہ تعالیٰ کے ناموں پہ غور و فکر. کیونکہ وما قدر اللہ حق قدری, لوگوں نے اللہ تعالیٰ کی قدر ہی نہیں کی. جب قدر ہی نہیں کی تو پھر بات کیسے ہوگی؟ ہم لوگوں سے الجھتے ہی رہتے ہیں, ہائے ایسے, ہائے ویسے, ہائے یہ نہیں کرتے, ہائے وہ نہیں کرتے. آپ ایک دفعہ ان کو موقع تو دیجیے. ایمان سائلنٹ نہیں ہے, منجمد نہیں ہے, سٹیگننٹ نہیں ہے. آپ کے سامنے ایک گلدان میں نقلی پھول رکھے ہیں, آرٹیفیشل فلاورز, اور دوسرے گلدان میں اصلی پھول رکھے ہیں, فریش فلاورز. ایک ہفتے کے بعد کیا ہوگا؟ جو آرٹیفیشل فلاور تھے اس پہ کوئی چینج نہیں آئے گی, لیکن جو اصلی پھول تھے نا उनका रंग मांद हो जाएगा। अगर आपने उसमें पानी नहीं डाला, उसको सॉल्ट्स नहीं दिए, तो वो मुरझा जाएगा। जुबानी कलामी ईमान का दावा नकली फूल है, खुशबू कोई नहीं है, उसमें कोई लताफत नहीं है। असली ईमान जो होता है ना, वो घटता भी और बढ़ता भी। अल ईमान यज़दादु व यनकुस, ईमान घटता भी है तो बढ़ता भी है, और जितना ज्यादा आप इसको इस्तेमाल करते जाएंगे, ये आपको उतना मिलेगा। और ये ईमान मिलता है कुरान पढ़ने से। जब किसी हस्ती को जान लेता है, उसका कलाम बंदा पढ़ लेता है, तो उसके बारे में उसको यकीन आ जाता है। तो आप कह सकते हैं कि ईमान के दो दर्जे हैं, एक जुबान से इन बातों को मान लेना जिसका जिक्र हुआ है, इसको इकरार बिल लिसान कहते हैं। इधर तक पहुंच कर बंदा कानूनी मुसलमान बन जाता है। आपके मेरे डेट ऑफ बर्थ पे लिखा होगा मुस्लिम, हमारे पासपोर्ट पे लिखा होगा वी आर मुस्लिम। अब आप मान गए, चले मुसलमानों की तलवार से बंदा बच गया, उसके साथ कोई ऐसा मामला नहीं होगा। लेकिन जो असल ईमान है, जो दूसरा दर्जा है, वो तस्दीकुम बिल कल्ब है, दिल का जम जाना, ठुक जाना। और ईमान की असल रूह यही है। तो आप कह सकते हैं कि ईमान हकीकत में इकरारुम बिल लिसान और तस्दीकुम बिल कल्ब है। कल्बी यकीन इतनी बड़ी दौलत है कि जब आपको ये नसीब हो जाता है, तो उसके बाद आपकी जिंदगी में तब्दीली आती है। इस्लाम लफ्ज के साथ तब्दीली आए ना आए, लेकिन ईमान के साथ तब्दीली आ जाती है। साहबा ने ईमान कबूल किया था, इस्लाम नहीं। आज भी जो लोग रिवर्ट होते हैं ना, वो ईमान कबूल करते हैं। हबशा से आने वाला गिरोह निजाशी और उसके दरबारी, उन्होंने ईमान कबूल किया था। इज़ा समीउ मा उन्ज़िला इलर रसूली तरा आयुनहुम तफीदु मिनद्दमी। क्यों भला, आंखों में आंसू क्यों आगे? हमें तो कोई नहीं आते, हम तो कुरान जुबानी क्या पूरा हिफ्ज कर जाते हैं, रमजान में पूरा कुरान फर फर पढ़ जाते हैं। इसलिए कि मिम्मा आरफू मिनल हक नहीं होता, मारफत इलाही नहीं होती। हमारा ईमान है कि आग जलाती है, तो आग जब जलाती है तो कोई आग में अपनी हाथ रखता है? आपको पता है कि पानी डबो सकता है, तो क्या पानी में आप छलांग लगाते हैं? जब हम आग में हाथ डालने के लिए तैयार नहीं, क्योंकि हमारा ईमान है ये जला देगी, पानी में हाथ डालने को या पांव डालने को हम तैयार नहीं क्योंकि पानी डबो देगा। हमें पता है कि सांप काटता है, और हमें यह भी पता है कि सारे सांप जहरीले नहीं होते। कहते हैं कि सांपों की 200 किस्में, उसमें सिर्फ 2-3% जो है ना वो जहरीले होते हैं, बाकी बिल्कुल बिनाइन होते हैं। लेकिन महज इस गुमान पे कि शायद जिस सांप से मेरा वास्ता पड़े वो जहरीला हो, हम हर सांप से बचने की कोशिश करते हैं। इससे क्या पता चलता है कि अगर दिल में अल्लाह का यकीन हो, आखिरत का यकीन हो, जजार सजा और आखिरत में मुहासबे का यकीन हो, तो इसका एक नुक्ता, एक नतीजा जरूर निकलता है, जिसको फिर इस्लाम कहता है वह आमिलुस सालेहात। आमनु व आमिलुस सालेहात, दूसरी सीढ़ी पे चढ़ पड़े। हालांकि ईमान के अंदर सारे अमल सवाले हैं, जैसा कि बताया कि बीज में पूरा पोटेंशियल है दरख्त बनने का, लेकिन अल्लाह ने अहमियत की खातिर इल्लल्लज़ीना आमनु के बाद वामिलुस सालेहात कहा। उसका अमल दुरुस्त होगा, अल्लाह के हुक्मों पे अमल करेगा, हलाल पे इक्तफा करेगा, हराम से रुकेगा, गुनाह के करीब फटकेगा नहीं। जब ये सारी कैफियत आ जाएंगी, तो आप कह लीजिए कि जुबान से पड़ा हुआ कलमा अमल में ढल गया।